यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। अराजकता र साम्प्रदायिक विद्वेष मच्चाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेपालमा डेंगीका 3 प्रकारका भाइरस सक्रिय। हुम्ला बाहेक सबै जिल्लामा डेंगीको संक्रमण। रोजगारीका लागि कतार पठाइदिने भनी ठगी गर्ने एक मलेसियाली नागरिक सहित 4 जना पक्राउ। इजरायली आक्रमणमा परि गाजाको बेत लहियामा 100 भन्दा बढ़ी मानिसको मृत्यु। र महिला साफ च्याम्पियनशीपको उपाधिका लागि भोलि नेपाल र बंगलादेश बीच प्रतिस्पर्धा हुने। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता र साम्प्रदायिक विद्वेष मच्चाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने बताउनु भएको छ। सशस्त्र प्रहरी बल सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको आज भएको दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले अराजकता र कानून विपरीतका क्रियाकलाप हुन नदिने स्पष्ट गर्नुभयो। प्रधानमन्त्री ओलीले प्रहरी बललाई प्रभावकारी बनाउन र सुविधा बढ़ाउने विषयमा कानूनमा आवश्यक संशोधनको तयारी भएको जानकारी दिनुभयो।
यति बेला अनेक प्रकारका शक्तिहरू विभिन्न नाममा नेपाली मनहरूलाई विभाजित गर्ने साम्प्रदायिक विद्वेष अथवा अरू प्रकारका क्रियाकलापहरू अराजकता संविधान विपरीतका क्रियाकलापहरू र कानून विपरीतका क्रियाकलापहरू अराजकता मचाउने खालका क्रियाकलाप र प्रयासहरू भइरहेका छन्। ती कुराहरूलाई हामीले कुनै पनि हालतमा मौलाउन फस्टाउन पनि दिँदैनौ। सफलताको त कुरै छोडिदिउँ। यस्ता कुराहरूप्रति तपाईँहरूको संगठन सजग छ भन्ने मलाई लागेको छ। सशस्त्र प्रहरी बल अझ बढी सक्षम हुँदै जाओस्, सफल हुँदै जाओस्, हामी कानूनमा के सुधार गर्नुपर्छ र कसरी सुविधा दिनुपर्छ भन्ने कुरामा अझ दत्तचित्त भएर लागेका छौं। आगामी संसदको अधिवेशनबाट हामी यी कुराहरू पनि अगाडि बढ़ाउनेछौं। कानूनी व्यवस्था पनि अझ बनाउँदै लगिनेछ।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले प्राकृतिक विपद लगायत अन्य परिस्थितिलाई सामना गर्दै मुलुकको शान्ति स्थापना कार्यमा तैनात हुन लागेकामा सहभागी प्रहरी अधिकृतलाई शुभकामना दिनुभयो। प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै संगठनको क्षमता उचाई र कामलाई अझमाथि उठाउन निर्देशन दिनुभयो। समारोहमा गृहमन्त्री रमेश लेखकले राज्यले सुम्पेका जिम्मेवारीसँगै सशस्त्र प्रहरीले भइपरि आउने विषय परिस्थितिमा आफ्नो क्षमता व्यावसायिकता र उच्च पेशागत दक्षता प्रदर्शन गरी राज्यको जिम्मेवार सुरक्षा निकायका रूपमा पहिचान स्थापित गर्न सफल भएको भन्दै सशस्त्र प्रहरीको सेवा भावको प्रशंसा गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मुलुकको गौरवमय इतिहास बोकेको रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक प्रसारण संस्थाका रूपमा सञ्चालन हुँदा यी दुई संस्था थप परिपक्व क्षमतावान र प्रतिस्पर्धी हुनुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल टेलिभिजन कर्मचारी युनियनले आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री गुरूङले निकट भविष्यमा सार्वजनिक सेवा प्रसारण संस्था गठन हुँदा रेडियो नेपाल र नेपाल टेलिभिजनका कर्मचारीहरूमा अन्याय नहुने स्पष्ट गर्नुभयो।
कर्मचारीमाथि कसैमाथि अन्याय हुँदैन। हाम्रो अहिले जे व्यवस्था गरेको छ त्यही अनुसार हुन्छ। नियमले के कुरा गर्छ त्यसपछि हामी कार्यविधि बनाउँछौँ। होइन, नयाँ संरचनामा गएपछि पुरानो चाहिँ दरबन्दी कायम रहने कि रहने या त्योभन्दा बढी चाहिने कि या कम हुनुपर्ने ओएनएम रिपोर्ट चाहिँ तयार गर्छौँ। त्यसको आधारमा हामी कति चाहिने हो त्यो सबैको म्यानेजमेन्ट हामीले यो 1 वर्ष भित्र गरिसक्ने हो। अहिले चाहिँ तपाईँको जुन चाहिँ रेडियो नेपालको जुन सञ्चालक समिति छ त्यो नयाँ समिति नवनिजेलसम्म त्यो चलिरहन्छ। नेपाल टेलिभिजनको पनि सञ्चालक समिति छ, त्यो सञ्चालक समितिले अर्को सञ्चालक समिति नवनिजेलसम्म या कार्यकारी प्रमुख आएर चाहिँ त्यो तपाईँहरूको काम चाहिँ अब सकियो नवनिजेलसम्म हामी मन्त्रालयले त्यो कुरा नवनिजेलसम्म तपाईँहरू काम गरिराख्ने।
मन्त्री गुरूङले नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन एनटीभी वर्ल्डको आवश्यकता भएको उल्लेख गर्नुभयो। शुभकामना आदान प्रदान कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अरियालले रेडियो नेपाल र नेपाल टेलिभिजनका कर्मचारीहरूको सुझावको आधारमा सार्वजनिक सेवा प्रसारण संस्थाको नियमावली बनाइने जानकारी दिनुभयो। कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले मुलुकले छिट्टै सार्वजनिक सेवा प्रसारण संस्था पाउनु गौरवको विषय भएको उल्लेख गर्दै दुवै संस्थाका कर्मचारीको सुव्यवस्था गरिनुपर्नेमा जोड़ दिनुभयो। त्यस अवसरमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीर जंग शाह, सार्वजनिक संस्थान कर्मचारी संगठन नेपालका अध्यक्ष इन्दु आचार्य, नेपाल टेलिभिजन कर्मचारी संघका अध्यक्ष गोपाल दाहाल र नेपाल टेलिभिजन प्रेस युनियनका अध्यक्ष ममता कोइराला लगायतले शुभकामना दिनुभएको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्ताका साथै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निरन्तर राहत र पुनस्थापनाका लागि खट्न आग्रह गर्नुभएको छ। नेपाली कांग्रेस ललितपुरको समन्वय र सहजीकरणमा सुख दुःखमा कांग्रेस सहयात्राको सन्देश भन्ने नारासहित आज ललितपुरमा आयोजित राहत सहयोग वितरण कार्यक्रममा सभापति देउवाले विपदमा परेकालाई सहयोग गर्नेहरूको पार्टीले उच्च मूल्यांकन गर्ने बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले मानवाधिकारवादी नेता तथा पूर्व मन्त्री पद्मरत्न तुलाधरको छैठौं स्मृति दिवसका अवसरमा श्रद्धांजली व्यक्त गर्नुभएको छ। शान्ति र मातृभाषाका अभियन्ता तथा साहित्यकार समेत रहनुभएका तुलाधरको छैठौं स्मृतिमा आज पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठान सहित विभिन्न संस्थाहरूले आयोजन गरेको स्मृति सभामा प्रधानमन्त्री ओलीले श्रद्धांजली व्यक्त गर्नुभएको हो। आज नेपाल वातावरण पत्रकार समूह नेफेजको नवनिर्वाचित कार्य समितिसँग मन्त्रालयमा भएको भेटमा मन्त्री गुरूङले विकास निर्माण गर्दा वातावरण संरक्षणसँगै बहुसंख्यक जनताको हित पनि हेर्नुपर्ने उल्लेख गर्नुभयो। खानेपानी मन्त्री प्रदीप यादवसँग एसियाली विकास बैंक एडीबीका देशीय निर्देशक अर्नाउड कौकेइसले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ। सो अवसरमा उहाँहरूबीच एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना निर्माण लगायत विविध विषयमा छलफल भएको छ। भेटमा वीरगंज विराटनगर धरान जनकपुरमा स्वच्छ खानेपानी तथा ढल व्यवस्थापनको उचित प्रबन्ध गर्ने विषयमा छलफल भएको खानेपानी मन्त्रीको सचिवालयले जनाएको छ। भेटमा मन्त्री यादवले नेपालको तराई मधेसमा देखिएको खानेपानीको समस्या एवं जलवायु परिवर्तनका कारण भूमिगत पानीको सतह घट्दो क्रममा रहेको विषय उजागर गर्नुभएको थियो। मन्त्री यादवले तराईका चापाकल सुकिरहेकाले त्यहाँका नागरिकले आर्सेनिक युक्त प्रदूषित खानेपानी प्रयोग गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नुपर्नेमा जोड़ दिनुभएको भेटमा सहभागी सहसचिव रमाकान्त दुवाडीले जानकारी दिनुभयो। सो अवसरमा निर्देशक कौकेइसले एडीबीले नेपाल सरकारलाई विगतदेखि सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस प्रकारका सहयोगको निरन्तरता रहने प्रतिबद्धता गर्नुभएको सहसचिव दुवाडीले जानकारी दिनुभयो। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री देवेन्द्र दाहालले प्राकृतिक विपद व्यवस्थापनका लागि वातावरणीय पक्ष तथा भौगोलिक विषयमा राम्रो अध्ययन हुन जरूरी रहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवसका अवसरमा नेपाल भौगोलिक समाजद्वारा आज काठमाण्डुमा आयोजित कार्यक्रममा उहाँले पूर्वाधार निर्माण अघि गरिने भौगोलिक तथा वातावरणीय अध्ययन राम्रो हुन नसक्दा विपदबाट क्षति बढ़ी भएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
भाउजू दर्शन
भाग्यवानी बाबु राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते भाउजू।
नमस्ते आउनु न भित्रै।
हुन्छ भाउजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए वाइफाई होला नि, पासवर्ड माग्न।
हाँ त पनि एनटिसी को सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसी को डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ। डेंगीका भाइरसका स्वरूप सेरोटाइप 1, सेरोटाइप 2, सेरोटाइप 3 सक्रिय रहेको इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले जानकारी दिनुभयो। विगत 7 वर्ष अघि भने सेरोटाइप 1, सेरोटाइप 2, सेरोटाइप 3, सेरोटाइप 4 सक्रिय रहेकामा भाइरसको जीन अध्ययन गर्दा अहिले तीन प्रकारका भाइरसका स्वरूप सक्रिय रहेको उहाँले बताउनुभयो। शाखाका प्रमुख डाक्टर दाहालले कात्तिकपछि जाडो अलि बढ़ने र त्यसपछि डेंगी सर्ने लामखुट्टे पनि हराउँदै जाने बताउनुभयो। यस्तै देशभर 27,153 जनामा डेंगी संक्रमण देखिएको छ भने संक्रमणको कारणले अहिलेसम्म 11 जनाको निधन भइसकेको छ। डेंगी संक्रमण हुम्ला बाहेक सबै जिल्लामा देखिएको छ। नयाँ प्रकाशनको अक्षय कोषका लागि डाक्टर कपिलदेव उपाध्यायले 23 लाख रूपियाँ प्रदान गर्नुभएको छ। प्रकाशनले आफ्नो रजत महोत्सवका अवसरमा डाक्टर कपिलदेव उपाध्यायको संयोजनमा स्थापना गरिएको 50,000 रूपियाँ राशिको नै कपिल शोध पुरस्कार नेपाली भाषा साहित्यमा विद्यावारिधि गर्ने या नयाँ प्रकाशनबारे ग्रन्थ लेख्ने विशिष्ट शोधार्थीलाई समर्पण गरिने प्रकाशनले जनाएको छ। रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियन नागरिक सहित 4 जनालाई पक्राउ गरेको छ। सिराहाको लहान नगरपालिका 4 स्थित एक होटलमा सरकारसँग अनुमति नलिई कतार पठाइदिन्छु भन्दै अन्तर्वार्ता लिइरहेका अवस्थामा मलेसियन नागरिक अन्दाजी 51 वर्षीय मोहम्मद रिजवान बिन अब्दुल्ला लहान 23 42 वर्षीय रामा शंकर यादव, 25 वर्षीय राम भरत यादव र 39 वर्षीय सूर्यनारायण दाव पक्राउ परेका हुन्। उनीहरूले केही व्यक्तिसँग रकम समेत असुल गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। गाजाको उत्तरी जिल्ला बेतलहियाको आवासीय भवनमा आज भएको इजरायली हमलामा परि 100 बढ़ी मानिसको मृत्यु भएको छ। घटनामा 109 मृत्यु हुनुका साथै अन्य धेरै मानिस घाइते भएका र घाइते मध्ये अधिकांश बालबालिका रहेका र उनीहरूको अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन्। यसैबीच इजरायलको संसदले एउटा कानून पारित गर्दै प्यालेस्टिनी शरणार्थी सम्बन्धी मामिला हेर्ने संयुक्त राष्ट्र संघीय निकाय यूएनआरडब्ल्यूएलाई इजरायलभित्र र इजरायल अधीनस्थ पूर्वी जेरूसलममा 3 महिनाभित्र काम बन्द गर्न भनेको छ। यूएनआरडब्ल्यूए सो क्षेत्रमा काम गरिरहेको प्रमुख राष्ट्रसंघीय निकाय हो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमानथाङ स्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरेको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही दिनमै अध्यागमन कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीका अनुसार कार्यालय उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ। कार्यालय सञ्चालनमा आएपछि आवश्यक वस्तु र सेवा निर्यातमा सहज हुने उहाँले उल्लेख गर्नुभयो। स्ट्याण्डर्ड चार्टर बैंकले शेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ। बैंक संचालक समितिको बैठकले शेयरधनीहरूलाई 25.5% लाभांश दिने घोषणा गरेको हो। यो लाभांशमा कर सहित 19% नगद र 6.5% बोनस शेयर रहेको कम्पनीले जनाएको छ। लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताहरूले प्राप्त गर्नेछन्। नेपाली शेयर बजारमा मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। यस दिन नेप्से परिसूचक 46.69 अंकले बढेर 2692.05 अंकमा पुगेको छ। मंगलबार नेप्सेमा कारोबार भएका 13 उपसमूहको कारोबार वृद्धि भएको छ।
अब खेल समाचार अजय बमबाट।
राजधानीमा जारी महिला साफ च्याम्पियनशीपको फाइनल खेल बुधबार हुँदैछ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा साँझ 6:30 शुरू हुने खेलमा उपाधिका लागि घरेलु टोली नेपाल र डिफेन्डिङ च्याम्पियन बंगलादेश आफ्ने सामने हुँदैछन्। फाइनल खेल अघि मंगलबार भएको पत्रकार सम्मेलनमा नेपाली टीमकी कप्तान एन्जिला तुम्बाबे सुब्बाले बंगलादेश विरूद्धको फाइनल जसरी पनि जित्ने गरी मैदान उत्रिने बताइन्। सन् 2022 फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएकाले धेरैले बदला लिने अवसर भनिरहेका बेला कप्तान एन्जिलाले बंगलादेश विरूद्ध बदला लिने भन्दा पनि उपाधि जित्ने नेपालका लागि अवसरको रूपमा व्याख्या गरिन्। नेपालले साफ महिला च्याम्पियनशीपको 6 मध्ये 5 संस्करण फाइनल खेल्दा जहिले पनि उपाधि विमुख भएको छ। 2022 फाइनलमा नेपाल बंगलादेशसँग 3-1 गोलले पराजित भएको थियो। नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपाल फाइनलका लागि तयार रहेको र जित्नका लागि खेल्ने प्रश्न पार्नुभयो। सेमी फाइनलमा भारत विरूद्धको नतिजाबाट उत्साहित देखिएका प्रशिक्षक तामाङले गल्ती कमी कमजोरी सच्याएर टीमले खेल्ने उल्लेख गर्नुभयो। यसै गरी बंगलादेश टीमकी कप्तान सबिना खातुनले नेपालसँगको फाइनल चुनौतीपूर्ण हुने बताउँदै उपाधि रक्षाका लागि मैदान उत्रने उल्लेख गरिन्। अखिल नेपाल फुटबल संघ एन्फा आफैले साफ महिला च्याम्पियनशीपको टिकट बिक्री गर्ने भएको छ। माउन्ट एभरेस्ट स्पोर्ट एण्ड इभेन्ट्स प्रणालीले टेन्डर प्रक्रिया मार्फत 80 लाख रूपियाँमा साफ च्याम्पियनशीपको टिकटिङ अधिकार लिएको थियो। आइतबार करिब 15,000 दर्शक क्षमता रहेको रंगशालामा 18,009 दर्शकलाई प्रवेश दिएको म्याच रिपोर्टमा सार्वजनिक भएको थियो। लगतै एन्फाले क्षमता भन्दा बढ़ी टिकट बिक्री गरेको भन्दै बंगलादेश र नेपाल बीच हुने फाइनल खेलको टिकट बिक्री रोकेको थियो। एन्फाले जावलाखेल खेल मैदान, एन्फा कम्प्लेक्स र भद्रकालीस्थित आर्मी अफिसियल केन्द्रबाट बुधबार बिहान सामान्यतर्फ 10,000 टिकट बिक्री गर्ने जनाएको छ।
अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेश लगायत देशको पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। अराजकता र साम्प्रदायिक विद्वेष मच्चाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेपालमा डेंगीका 3 प्रकारका भाइरस सक्रिय। हुम्ला बाहेक सबै जिल्लामा डेंगीको संक्रमण। रोजगारीका लागि कतार पठाइदिने भनी ठगी गर्ने एक मलेसियाली नागरिक सहित 4 जना पक्राउ। इजरायली आक्रमणमा परि गाजाको बेत लहियामा 100 भन्दा बढ़ी मानिसको मृत्यु र महिला साफ च्याम्पियनशीपको उपाधिका लागि भोलि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने हवस्त राति 9 बजेको समाचार सकियो 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ नमस्कार